आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सोचेको कुरा भयो नि अहिले, खुसी नै खुसी हुने बुझहिले। यसैले म गाउँछु नैको निम्ति, मरमाउँछु नैको निम्ति, म डुबेको छु उनैको मायामा।
ज्योति येशूमा
देखाउन संसारमा बनेको छ जीवनको ज्योति येशूमा साँचो बाटो देखाउन संसारमा येशूको अनुग्रह पाएँ मैले नसोचेको कुरा भयो हे अहिले खुसी नै खुसी हुने बुझिए ओ यसैले म गाउँछु नैको निम्ति परमाउँछु नैको निम्ति म डुबेको छु उनैको मायामा
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आदरणीय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, म आशा गर्दछु तपाई सबै आनन्द कुशल हुनुहुन्छ। म पनि प्रभुको अनुग्रहमा र तपाईहरूको प्रार्थनाको परिणाम स्वरूप आनन्द कुशलै छु र सेविकाईमा निरन्तर लागि परिरहेको छु। श्रोता, तपाईहरूको प्रार्थनाको लागि धन्यवाद, तपाईहरूका सुझावको लागि धन्यवाद अनि तपाईहरूले पठाउनु भएको सुन्दर पत्रहरूको लागि पनि धेरै धेरै धन्यवाद। हामीले निरन्तर रूपमा तपाईहरूको फोन कल, एसएमएस अनि पत्रहरू प्राप्त गरिरहेका छौं। आशा गर्दछौ कि यसरी नै आउने दिनहरूमा पनि हामीलाई आफ्ना सुझावहरू, आफ्ना प्रतिक्रियाहरू पठाइरहनुहुनेछ र हामी बीचको आत्मीय संगति निरन्तर यसरी नै बढ़िरहनेछ। श्रोता, म तपाईहरूलाई यो अवगत गराउन चाहन्छु कि हामीले तपाईहरूको लागि निरन्तर प्रार्थना गरिरहेका छौं, ज जसले हामीलाई आफ्ना प्रार्थनाका विषयहरू पठाउनु भएको छ। हामी विश्वास गर्छौं कि हाम्रो प्रभुले प्रार्थना सुन्नुहुन्छ अनि उहाँ सधैँ सुन्नुहुन्छ र सुन्नुहुनेछ। श्रोता, धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी रोमी 1:18-32 पदसम्मबाट अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले देखेका थियौं पाउलको रोमी विश्वासीहरूलाई अभिवादन, त्यसपछि पाउलले तिनीहरूको ख्रिष्टमा साक्षीको जीवन र विश्वासको निम्ति प्रशंसा गर्छन्। त्यसपछि तिनीहरूका आउने उत्सुकको उत्कट इच्छा र प्रार्थनाको व्यक्त गर्दछन् र त्यहाँ आउने आफ्नो उद्देश्यको पनि व्यक्त गर्दछन्। रोमी 1:11-13 पदसम्म पढिदिन्छु, त्यसपछि हामी पद 14-15 पदमा देख्छौ। यहाँ लेखिएको छ 11-13 पदमा, किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूं भनेर म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु। यसरी तिमीहरूको र मेरो हाम्रो पारस्परिक विश्वासबाट हामी दुवैले एउटा अर्काबाट प्रोत्साहन पाउन सकौ। भाइ हो, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु कि म तिमीहरूका र बाँकी अन्य जातिहरूका बीचमा पनि केही फल बटुल्न सकूं भनेर तिमीहरू कहाँ आउने धेरै पल्ट इच्छा गरे, तर म अहिलेसम्म रोकिएको छु। त्यसपछि 14-15 पदमा देख्छौ उसको उत्तरदायित्व र सुसमाचार सुनाउने तत्परता। 14 पदमा भनिएको छ, ग्रीक होस् वा अरू असभ्य जाति, बुद्धिमान होस् वा निर्बुद्धि, सबैको म ऋणी छु। त्यसपछि हामी देख्छौ कि किन पाउल सुसमाचार सुनाउनलाई आफ्नो उत्तरदायित्व सम्झन्छन् र सुसमाचार सुनाउनलाई या प्रभु येशूको वचन सुनाउनलाई तयार छन्। 16-17 पदमा भनिएको छ, किनकि सुसमाचारसँग म शर्माउँदिन, किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहुदीहरूका निम्ति र अन्य जातिहरूका निम्ति पनि। किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, धर्मी चाहिँ विश्वासद्वारा नै जिउनेछ। मित्र, मैले पहिले नै भनिसकेको छु कि आज हामी रोमी 1:18-32 पदसम्मबाट वचन वा बाइबल अध्ययन गर्नेछौ। सबभन्दा पहिले हामी देख्छौ परमेश्वरको सहज वा स्वाभाविक प्रकाश। रोमी 1:18 पदमा भनिएको छ, परमेश्वरको क्रोध ती मानिसहरूको सारा भक्तिहीनता र दुष्टताको विरूद्ध स्वर्गीयबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्। अन्तिम खण्डमा यहाँ भनिएको छ, परमेश्वरको क्रोध प्रकट भएको छ। यदि तपाईँ वास्तवमा उद्धार के हो भन्ने कुरा जान्न चाहनुहुन्छ भने तपाईँले जान्नुपर्छ कि पाप कति धेरै खराब छ। स्टेफलर भन्छन्, पाप उद्धारको नाप हो, परमेश्वरको क्रोध परमेश्वरको भाव हो, फिलिङ हो, पापको उहाँको दण्ड होइन। क्रोध धार्मिकताको ठिक उल्टो वा विपरीत हो र त्यहाँ यो परस्पर सम्बन्धित रूपमा प्रयोग गरिएको छ। यहाँ यो एक आपसमा सम्बन्ध जनाउनेको रूपमा प्रयोग गरिएको छ। परमेश्वरको क्रोध प्रकट भएको छ, यो चाहिँ परमेश्वरको उत्तर ती व्यक्तिहरूको निम्ति हो जसले ठोकेर भन्दछन् कि पुरानो नियमले परमेश्वरको क्रोधको पेश गर्दछ, जबकि नयाँ नियमले परमेश्वरको प्रेमको पेश गर्दछ। मित्र, वास्तविकता यो हो कि दुवै बाइबलको पुरानो नियम र नयाँ नियममा परमेश्वरको क्रोधको निरन्तर प्रकट भएको छ। यो हाम्रो समकालीन समाजमा प्रकट भएको छ। यो परमेश्वरको एक समान र नबदलने स्थिर दुष्टतासँग र अधर्मसँग आफ्नो बेखुसी हो। उहाँ बदलिनु भएको छैन। परमेश्वर पापीसँग कडी कडाउ नगर्न र दयालु हुनु भएकोले कृपालु हुनुहुन्न, तर पापीको निम्ति ख्रिष्ट मर्नुभयो, त्यसकारण उहाँ कृपालु हुनुहुन्छ। सुसमाचारले पापप्रति परमेश्वरको मनोवृत्तिको धारणाको परिवर्तन गरेको छैन। सुसमाचारले पापीहरूलाई ग्रहण गर्न स्वीकार गर्न यसको सम्भव बनाएको छ। पापीहरूले या त परमेश्वरको धार्मिकता पाउनुपर्छ या परमेश्वरको क्रोध, दुवै स्वर्गीयबाट प्रकट भएको छ। तपाईँ यो प्रत्येक कदममा देख्न सक्नुहुन्छ। यदि तपाईँ जान्न चाहनुहुन्छ कि पाप कति धेरै खराब छ, आज पूरा विश्वभरि फैलिँदै गएको संक्रमण यौन रोगहरूको मामलाहरू हेर्नुहोस्, जस्तै एड्स इत्यादि। मित्र, तपाईँ पापबाट बिना दण्ड उम्कन सक्नुहुन्न। मैले यो धेरै मानिसको जीवनमा परमेश्वरको दण्ड आएको देखेको छु। यो स्वर्गीयबाट प्रकट भएको छ, साथै पछिबाट त्यहाँ अन्तिम दण्ड हुनेछ, न्याय हुनेछ, जुन झन भयंकर छ। के को बारेमा परमेश्वरको स्वर्गीयबाट क्रोध प्रकट भएको छ? पहिलो, सत्यतालाई दबाई राख्ने। दोस्रो, सारा भक्तिहीनता। र तेस्रो, अधर्मको विरूद्धमा। सारा भक्तिहीनता, मित्र, भक्तिहीनता नै परमेश्वरको विरूद्ध विरोध हो, विद्रोह हो। यसले परमेश्वरको स्वरूपको स्वभावको इन्कार गर्दछ, अस्वीकार गर्दछ। ओ, आज अधार्मिकता हेर्नुहोस्, हजारौं मानिसहरू परमेश्वरको अस्तित्वको इन्कार गर्दछन्। त्यही नै आत्माको हृदयको स्थिति हो, अनि यो पाप छ वा पाप हो। अर्को कुरा, अधर्म, यो चाहिँ मानिसको पाप हुन् जुन मानिसको विरूद्ध हो। भक्तिहीनता चाहिँ मानिसको पाप जुन परमेश्वरको विरूद्ध हो, र अधर्म चाहिँ मानिसको पाप मानिसको विरूद्ध हो। यसको मतलब के हो? यो चाहिँ सत्य परमेश्वरको शासनको इन्कार हो, यो आत्माको क्रिया हो। त्यस्तो व्यक्ति जहाँ रक्सीले मातेर कुनै खराब काम गर्छ वा झगडा गर्दछ वा गाड़ी चलाउँदछ र मानिसहरूलाई किचेर मार्दछ, त्यो मानिस अधर्मी हो, त्यसले मानिसको विरूद्ध पाप गरिरहेको छ। अर्को उदाहरण हो, त्यस्तो व्यक्ति आफ्नो व्यवसाय मामलामा र पारिवारिक जीवनमा बेइमानदार हुन्छ। मित्र, परमेश्वर मानिसको अधार्मिकताको घृणा गर्नुहुन्छ, उहाँले यसको इन्साफ गर्नुहुनेछ। अनि अन्त्यमा देख्छौ, परमेश्वरको क्रोध त्यस मानिसहरूमाथि प्रकट भएको छ जसले सत्यतालाई दबाई राख्दछ। अर्को शब्दमा, त्यसले जान्दछ कि सत्यता के हो, तर पनि अझै उसले जानबुझमा त्यसलाई दबाई राख्दछ र आफ्नै इच्छा र अभिलाषमा हिँड्दछ। यस्ता मानिसहरूको विरूद्धमा परमेश्वरको क्रोध प्रकट भएको छ। उन्नाइस पदमा भनिएको छ, परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमै प्रष्ट भएको छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। परमेश्वरबाट शुरूदेखि नै रहेको कुराको प्रकाश छ, प्रकटता छ। अनि बीस पदमा, उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ऐश्वर्य स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ, यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। तपाईँ र म रहेको यो विश्वले परमेश्वरको बारेमा दुई कुराहरू बताउँछ, उहाँको व्यक्ति र उहाँको शक्ति। यो कुरा पृथ्वी सृष्टि भएको समयदेखि स्पष्ट भएको छ, कसरी उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव देख्न सकिन्छ भन्दा मानिसहरूले त्यो छर्लङ्गै देख्न सक्छन्। सबै मानिसहरूले त्यो देख्न सक्छन्, हेर्न सक्छन्। तिनीहरू सुन्दर हिमालय, पहाड, पर्वत, नदी, नाला, झरना, सागर, तारा, जुन, घाम, आकाश इत्यादि आँखाले देख्न सक्छन्। यी सबै थोक कसले बनायो? परमेश्वर बिना यी सब थोक कहाँबाट हुन आए, सृष्टि भए? परमेश्वरले मात्र यस्तो काम गर्न सक्नुहुन्छ। भजन संग्रह आठको तीन पदमा भजनकार भन्छन्, जब म तपाईँका औंलाहरूका काम अर्थात आकाश र तपाईँले नियुक्त गर्नुभएका जोन र ताराहरूलाई विचार गर्दछु। अनि भजन संग्रह उन्नाइसको एक पदमा भजनकार भन्छन्, आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ र आकाश मण्डलले उहाँको हातको सिपको प्रकट गर्दछ। मित्र, यी तमाम सृष्टि परमेश्वरको स्पष्ट प्रकाश हो। सृष्टिहरूले परमेश्वरको अपरिवर्तनीय शक्ति र अस्तित्वको प्रकट गर्दछ। मित्र, बीस पदमा हामी पढ्छौ, उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारका सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ, यसले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। मित्र, त्यहाँ कुनै बहाना छैन परमेश्वरको बारेमा जान्ने सम्बन्धमा, उहाँको अस्तित्वको सम्बन्धमा, उहाँको गुणको सम्बन्धमा। तर हामी निम्न पदहरूमा देख्छौ कि कसरी र किन मानिसहरू सत्य परमेश्वरको बारेमा यी तमाम कुराहरूद्वारा बोध भए तापनि, जानकारी भए तापनि आफ्नै इच्छा र अभिलाषामा लागे। एक्काइसदेखि तेइस पदमा भनिएको छ, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए र तिनीहरूको मूर्ख मन अझै अध्ययारु भयो। बुद्धिमानी छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए र तिनीहरूले विनाशी मानिस, जराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे। मित्र, निश्चय नै यो मानिसको पापमा पतनपछिको वास्तविक तस्विर हो र यो तस्विर आज तपाईँ र म रहेको आधुनिक युगको पनि हो। धेरै मानिसहरू विचार गर्दछन् कि मानिसहरू यो युगमा धेरै परमेश्वरतिर आइरहेको छन्, तर मित्र, तिनीहरू परमेश्वरबाट बरु टाढा भौतारी गएका छन्। यद्यपि तिनीहरूसँग सत्य परमेश्वरको बारेमा ज्ञान भए तापनि, पहिलो कुरा भनिएको छ, परमेश्वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई महिमा गरेनन्, तिनीहरूले उहाँलाई उहाँको खास पूर्ण अधिकारको स्थान दिएनन् र मानिस आत्मनिर्भर बने। र दिनमा धेरै मानिसहरूले घोषणा गरे कि परमेश्वर मरिसकेका छन्, मृत्य छन्। आरम्भमा मानव जातिले विचार गरेनन् कि परमेश्वर मर्नुभएको छ, तर तिनीहरू खालि उहाँलाई आफ्नो पीठ मात्र देखाइदिए र मानिसलाई आफ्नो देवता बनाए। दोस्रो कुरा, न त उहाँप्रति धन्यवादी नै भए। मित्र, अकृतज्ञता नै एक सबभन्दा खराब पाप हो जुन त्यहाँ थियो, र यो आज पनि सत्य छ। तपाईँलाई यादै होला, प्रभु येशूले दश कोरीहरूलाई निको पार्नुभयो र एकजना मात्र उहाँलाई धन्यवाद दिन फर्किआए, खालि एकजना मात्र। अनि म विश्वास गर्दछु कि यो आज पनि सत्य छ। तेस्रो, तिनीहरू आफ्नो विचारमा बेकम्मा भए अर्को शब्दमा परमेश्वरको सम्बन्धमा मूर्ख विचार धारणाहरूको प्रतिस्थापन गरे र आफैलाई मूर्ख बनाए। चौथो कुरो, तिनीहरूको बेहोशी हृदय अन्ध्यारो भयो, तिनीहरू प्रतिमा पूजाको अन्धकारतिर प्रवेश गरे। पाँचौं कुरा, बुद्धिमान छु भनेर तिनीहरू मूर्ख भए। मानिसको बुद्धि परमेश्वरसँग मूर्खता हो। मानिसहरू तर्क गरेर वा तर्कसंगत निर्णयमा पुग्ने विधिद्वारा सत्यताको खोज्दछन्, तर अन्त्यमा त्यस किसिमको दर्शन शास्त्रमा पुग्छन् जुन परमेश्वरको दृष्टिमा मूर्खता हो। अनि छैटौं पद त्यसमा भनिएको छ, तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारकुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिको रूपमा अविनाशी परमेश्वरको महिमा साटफेर गरे। अर्को शब्दमा तिनीहरूले परमेश्वरलाई पूजा गर्नको सट्टामा प्रतिमालाई पूजा गर्छन्, विभिन्न आकृतिमा परिवर्तन गरेर जुन उहाँको सृष्टि हुन्। अनि यो जान्नलाई हामी सबैको निम्ति कुनै नौलो कुरो होइन, यो अगाडि पनि थियो र आज पनि छ। अगाडि पनि हामी देख्छौं परमेश्वरप्रति मानिसको यस प्रकारको विरोधको परिणाम। हामी देख्छौं कि परमेश्वरले तिनीहरूलाई त्याग्नुभयो। चौविस पदमा भनिएको छ, यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका काम बासनाको अशुद्धतामा छोडिदिनुभयो कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्। त्यसकारण परमेश्वरले यी दुष्ट मानिसहरूलाई के गर्नुभयो? उहाँले तिनीहरूलाई छोडिदिनुभयो। तिनीहरूका पापहरूमा उहाँले तिनीहरूलाई रहन दिनुभयो। परमेश्वरले तिनीहरूलाई आफ्ना हृदयका काम बासना पूरा गर्न छोडिदिनुभयो। मित्र, जब हामी परमेश्वरबाट टाढा हुन्छौं, उहाँ पनि हामीसँग टाढा हुनुहुन्छ। उहाँले हामीलाई जबरजस्ती उहाँबाट टाढा भौतारी नजानलाई पक्रिरहनुहुन्न। यो कुरा याद राखौं, यदि हामी उहाँबाट निरन्तर टाढा भएर पापमा लागिरहन्छौं भने उहाँले हामीलाई जबरजस्ती तानेर ल्याउनुहुन्न। हामी आफै उहाँ कहाँ जान सक्छौं पश्चातापी हृदय लिएर, अनि उहाँले हामीलाई ग्रहण गर्नुहुनेछ र क्षमा दिनुहुन्छ। तर हामी उहाँ कहाँ आउनुपर्छ। यदि निरन्तर ढिट भएर पापमै रहन्छौं भने उहाँले हामीलाई त्यहाँ नै छोडिदिनुहुन्छ। ढिट भएर पापमा रहनु उचित छैन, तर पछिबाट एक दिन त्यसको इन्साफ निश्चय नै गर्नुहुन्छ। भनिएको छ, यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका काम बासनाको अशुद्धतामा छोडिदिनुभयो कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्। पच्चीस पद, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटेर सदा सर्वदाको परम धन्य सृष्टिकर्तालाई त्यागेर बरू सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे। अर्को शब्दमा तिनीहरू परमेश्वरबाट शैतानतिर फर्के, जुन प्रतिमा पूजाको र झुट्टाको पिता हो। यो नै प्रतिमा पूजाले नैतिक बदनामीको सबभन्दा निच गहिराईमा डोर्यायो। छब्बीस र सताइस पद, यसै कारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे, र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक दोस्रातर्फ कामुकताको जलनमा पुरूषहरूले पुरूषहरूसितै निर्लज काम गरे र आफ्नो शरीरमा आफ्ना कसुरको उचित दण्ड भोगे। पाउल यहाँ अप्राकृतिक सम्भोगको बारेमा कुरा गरिरहेका छन्। तिनको शिक्षा र बाइबलको शिक्षा अनुसार स्त्रीहरूले स्त्रीहरूसँग र पुरूषहरूले पुरूषहरूसँग कुनै पनि त्यस्तो काम गर्नुहुँदैनथ्यो जुन ठूलो पाप हो, र यस पापको दण्ड परमेश्वरले भूतकालमा दिनुभयो, र अहिले वर्तमान कालमा पनि यो अप्राकृतिक कामवासनाको पनि पुरूषगामीहरू र स्त्रीगामीहरूको परमेश्वर घृणा गर्नुहुन्छ र इन्साफ गर्नुहुन्छ। यो अस्वाभाविक अप्राकृतिक कुरा हो। अठाइस पदमा भनिएको छ, यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेको हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो। हेर्नुहोस्, मानिसको सबभन्दा पहिलो पाप चाहिँ सृष्टिको पूजा र सेवा गर्नु नै हो। परमेश्वरलाई मान्यता दिन नचाहेको हुनाले परमेश्वरले यस्तो गर्नेहरूलाई छोडिदिनुहुन्छ र तिनीहरू शारीरिक अभिलाष र पापमा परिहाल्छन्। अठाइस पदमा परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनको अवस्थामा छोडिदिनुहुन्छ। हाम्रो मन चाहिँ एक पाप र दुष्टताको मुहान हो। सबै खराब विचार र इच्छाहरू हाम्रो मनबाट निस्किन्छन्। यसकारण जब कुनै मानिसको मन भ्रष्ट हुन्छ, तब त्यो मानिसको स्थिति एकदमै नराम्रो हुन्छ। परमेश्वर मानिसलाई दुष्ट काम गर्न कहिले पनि लगाउनुहुन्न, तर जब कुनै मानिसले परमेश्वरलाई इन्कार गरेर प्रतिमा पूजा गर्न थाल्छ, तब परमेश्वरले त्यसलाई छोडिदिनुपर्छ। परमेश्वरलाई स्वीकार वा अस्वीकार गर्न मानिसहरूलाई स्वतन्त्र इच्छा छ। उन्तिसदेखि बत्तीस पदमा भनिएको छ, उन्तिसदेखि बत्तीस पद, तिनीहरू सबै किसिमका बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाहा, हत्या, झैझगडा, छल, बदखुवाइले भरिएका हुन्छन् र तिनीहरू कुराउटे र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढिट, अहंकारी, अभिमानी, दुष्ट कुरा रची हिँड्ने, बाबुआमाको आज्ञा पालन नगर्ने, मूर्ख, विश्वासघाती, निर्दयी र क्रूर हुन्छन्। यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन् तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। मित्र, यहाँ केही त्यस्ता पापहरूको पावल बताउँछन् जुन आज पनि मानिसहरू गरिरहेका छन् अनि यी पापहरू आज हाम्रा गाउँघर, समाज, देश, विश्वभरमा कुनै नौलो कुरो होइन। यी पापहरू एक किसिमको मानव जातिको निम्ति अभिन्न अंग जस्तै भएको छ। कति लामो समयसम्म परमेश्वर सहनुहुनेछ र हामीसँग धीरज राख्नुहुनेछ। उहाँले भूतकालमा महान राष्ट्रहरूलाई दण्ड दिनुभएको छ जो यस दिशामा गएका थिए। भनिएको छ 32 पदमा, यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन् तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। मानिससँग परमेश्वरबाट प्रकाश छ तर मानिस यस्ता पापहरूको विरूद्धमा परमेश्वरको इन्साफको नसुनेर नटेरिकन यस्ता पापहरू अरूहरूलाई प्रत्यक्ष रूपमा देखाउँछन्। मानिस निरन्तर यी पापहरूको अभ्यास गर्छन् र यस्ता काम गर्नेहरूलाई पनि प्रशंसा गर्छन् र पूर्ण सहमत दिन्छन्। ओ, आज धेरै मानिसहरू कति धीर र अटेरी छन्। अरू त के ख्रिस्टियनहरू पनि जो निरन्तर पापमा डुबिरहेका छन्। तिनीहरू जान्दछन् यो पाप हो तर अझै तिनीहरू निरन्तर यसको मजा लिइरहेका छन्। तर एक दिन त्यस्तो समय आउनेछ उठ्न नसक्ने गरी ढल्नेछ। त्यही नै हितोपदेश 29:1 पदले भन्छ, धेरै सुधारले पनि हटी बानी नछोड्ने मानिस सम्हाल्न नसकिने गरी एकासी नाश हुन्छ। मित्र, आज हामी आफैले आफैलाई जान्छौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।